नमस्कार, हार्दिक स्वागत छ यहाँहरु सम्पूर्णलाई। सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जको कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोवराज थानुक। हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ र यतिखेर सबैको ध्यान स्थानीय तहको निर्वाचनका जनप्रतिनिधिले कसरी काम गर्नुहोला त्यसतिर छ भने धेरै स्थानमा चाहिँ यतिखेर नेपाली काङ्ग्रेस र नेकपा एमालेको बिचमा कडा प्रतिस्पर्धा भयो र ती स्थानमा चाहिँ नेकपा एमाले वर्चस्व कायम गर्यो, जसको पछिल्लो उदाहरण भीमदत्त नगरपालिकाको मतगणना सकिएसँगै जुन मतपरिणाम बाहिर आयो त्यहाँको नतिजाले पनि बताउँछ। स्टार्टिङ जुन चाहिँ सुरुवाती मतगणनादेखि लिड गरिरहेको नेपाली काङ्ग्रेसलाई अन्तिम आवरमा आएर जिनो मतान्तरले चाहिँ विजय प्राप्त गरेको छ नेकपा एमाले महेन्द्रनगरमा, जसका उम्मेद्वार हुनुहुन्थ्यो नेकपा एमालेका कञ्चनपुरका जिल्ला सचिव र भीमदत्त नगरपालिकामा मेयर पदका उम्मेद्वार सुरेन्द्र सिंह विष्टले जित प्राप्त गर्नुभएको छ भने कडा प्रतिस्पर्धाको बिचमा स्वतन्त्र उम्मेद्वार र नेपाली काङ्ग्रेसका निरपौडको बिचमा धनगढी उपमहानगरपालिकामा भएको जुन चाहिँ कडा प्रतिस्पर्धा देखिएको थियो, अन्तत नेपाली काङ्ग्रेसका उम्मेद्वार निरपबहादुर ओडले केही फराकिलो मतान्तरले चाहिँ जित प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेद्वार गोपाल हमालले 11,527 मत प्राप्त गर्नुभएको छ भने नेपाली काङ्ग्रेसका निरपौडले चाहिँ 14,324 मत प्राप्त गरेर विजय प्राप्त गर्नुभएको छ। यसको विषयमा पनि हामी कुराकानी गर्नेछौँ भने पछिल्लो समय पुनर्वास क्षेत्रमा के भइरहेको छ यो विषयमा हामी छोटोमा त्यहाँको विषयमा मतगणना कसरी जारी छ र मतगणनाको पछिल्लो परिणाम के भइरहेको छ यो विषयमा हामी जानकारी लिन खोज्दैछौँ र त्यसपछि हाम्रा अतिथिसँग हामी कुराकानी गर्नेछौँ। यतिखेर हाम्रो बिचमा यतिखेर पुनर्वासबाट पत्रकार हेमन्त निउपाने हुनुहुन्छ। हेमन्तजी, आवाज सुन्दै हुनुहुन्छ होइन? क्लियर छ?
हजुर हजुर।
के छ पुनर्वासमा केही विवाद देखिएको छ, त्यसपछि चाहिँ मतगणना कार्यक्रम पुनः सुरुवाती चरणबाट सुरु भएको भन्ने कुराहरू आएको छ। के छ अहिलेसम्म कति जति मतगणना भएको छ, के छ पछिल्लो समयको त्यहाँको मतगणना मतपरिणाम हामीलाई जानकारी गराउनुहोस्।
नमराजजी, पुनर्वास नगरपालिकामा पछिल्लो समय मतगणनामा केही त्रुटि देखिएपछि पुनः मतगणना भएको छ। पछिल्लो पटक वडा नम्बर 1-8 मतगणना भइसकेको थियो। अहिले दलहरूको सम्झौतापछि वडा नम्बर 8 क्रमशः तल वडा नम्बर 7, 6, 5 हुँदै तल घट्दै आइरहेको छ, तल गुणिँदैछ। अहिले वडा नम्बर 8, 7, 6, 5, 4 मतगणना भइसकेको छ, त्यसको नतिजा आइसकेको छ। अहिले वडा नम्बर 3 मतगणना हुँदैछ। नमराजी, अहिलेसम्मको अवस्थामा नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेद्वार सोय प्रसाद शर्माले लिड गरिराख्नु भएको छ भने उपमेयरमा नेपाली के अरे नेकपा एमालेकी शारदा विष्टले लिड गरिराख्नु।
हजुर हेमन्तजी, हजुर
हजुर हजुर, आवाज आएन?
आइरहेको छ, भन्नुहोस्।
हजुर, अहिलेसम्म मेयरमा सोय प्रसाद शर्मा लिड गर्नुभएको छ भने उपमेयरमा एमालेकी शारदा विष्टले लिड गरिराख्नु भएको छ। अहिले शान्तिपूर्ण वातावरणमा मतगणना भइरहेको छ। अहिले एकदमै सुरक्षा व्यवस्था राम्रो गरिएको छ, सिसिटिभी जडान गरिएको छ, प्रतिनिधिहरूलाई एकजना मात्रै भित्र जान दिएको छ। राम्रो सुरक्षित तवरले एकदम शान्त वातावरणमा अहिले राम्रोसँग मतगणना भइरहेको छ।
जस्तै यहाँले यो कुरा भनिरहँदा हेमन्तजी, त्यहाँका निर्वाचन अधिकृत जो हुनुहुन्छ उहाँले चाहिँ सूचना दिन अलिकति ढिलाइ सुस्ती गरिरहनु भएको या भनौँ पत्रकारलाई चाहिँ त्यहाँ चाहिँ सूचनाबाट वञ्चित गरिरहेको भन्ने कुराहरू बाहिर आएको छ। भर्खरै मात्र हामीले कञ्चनपुर संवाददाता बिपी अनमोलसँग बुझ्दा उहाँको प्रतिक्रिया त्यस्तो थियो। के वास्तवमै त्यो भएको छ त्यहाँ हेमन्तजी पुनर्वासमा?
नमराजी, यहाँ अहिले के कुमार रेग्मीजी हुनुहुन्छ, उहाँले म आफ्नो फेसबुक वेबसाइटमा हाम्रो के अरे यो निर्वाचन आयोगको वेबसाइटमा हालिदिन्छु यो सूचनाहरू, तपाईँहरूको इमेल दिनुहोस्, म इमेलमा पठाइदिन्छु। तर यहाँभित्र आयो भने शान्ति खल्न दिन सक्छ अथवा मान्छे भिडभाड हुनसक्छ अथवा पत्रकारले पनि अन्य कुनै काम गर्न सक्छ भन्ने हिसाबले चाहिँ म पत्रकारलाई भित्र आउन दिन्न भनेर उहाँले ठाडो भाषामा बोल्न चाहिँ बुझिराख्नु भएको छ नमराजी। तर हिजो पनि हामी पत्रकार साथीहरूलाई भित्र एक्सेस दिनुभएको थियो भन्नलाई उहाँले त्यस्तो भनिराख्नु भएको थियो, कसैलाई दिने कसैलाई नदिने गरिराख्नु भएको थियो, त्यो सत्यता हो।
जस्तै अब हेमन्तजी त्यहाँको कुरा गरौँ, योभन्दा पहिले जुन मतगणना भइरहेको थियो त्यो अवस्थामा नेकपा एमाले लिड गरिरहेको थियो भने पछिल्लो समय जुन पुनः मतगणना सुरु भयो त्यसपछिको अवस्थामा हेर्ने हो भने त नेपाली काङ्ग्रेसले लिड गरिरहेको अवस्था छ। यस्तो किन भयो होला, के विश्लेषण गर्न सकिन्छ? के वास्तवमै त्यो केही त्यतिखेर पनि केही घोटाला भएको थियो या धाँधली भएको थियो या के शङ्का उपशङ्का गर्न सकिने अवस्था थियो? वास्तवमै मत धेरै देखिएको हुनाले नेकपा एमाले लिड गरेको थियो, के विश्लेषण गरिरहेका छन् त्यहाँका जनता या भनौँ तपाईँहरूले कसरी विश्लेषण गरिरहनु भएको छ?
होइन नमराजी, कस्तो छ मैले अघि पनि भनिहालेँ, पहिला वडा नम्बर 1-8 मतगणना हुँदै आइरहेको थियो।
हजुर,
त्यो चरणमा वडा नम्बर 1, 2, 3 करिब तपाईँको एमालेको र माओवादीको राम्रो पकड भएको एरिया हो त्यो।
हजुर,
त्यसले गर्दाखेरि उहाँहरूले राम्रो अङ्क के अरे राम्रो मतपरिणाम दिनुभयो र सुरुबाट निज गर्दै जानुभयो। अहिले चाहिँ के भयो भने वडा नम्बर 8 देखि 7, 5, 4 हुँदै आइरहेछ, तल घट्दै आइरहेछ। यो 8, 7, 5, 4 भनेको काङ्ग्रेसको अलिकति बाहुल्य भएको अलिकति बढी मत भएको ठाउँ भनेर मानिन्छ र यो आइ पनि रहेको छ। सुरुदेखि अहिले काङ्ग्रेसले लिड गरिरहेको
जस्तै अब तपाईँले भन्नुभयो तोया प्रसाद शर्मा भनौँ न त्यहाँका चाहिँ नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेद्वार हुनुहुन्छ, त्यसै गरी जीवन बहादुर जीवनराज थापा हुनुहुन्छ, त्यसै गरी चाहिँ भनौँ न नेकपा माओवादी केन्द्रको तर्फबाट वीरबहादुर थापा पाताल हुनुहुन्छ। यो अवस्था हेर्दा कसले कति मत ल्याएको छ, पछिल्लो समयको ताजा मत परिणाम दिनुहोस्, त्यसपछि हामी तपाईँसँग बिदा माग्छौँ।
पाँचमा टोटल जोड्दाखेरिको मसित यो छ होइन, त्यसपछि वडा नम्बर 4 को पनि मैले छुट्टै लेखेर राखेको छु, त्यसलाई जोड्नुपर्छ। वडा नम्बर 5 सम्मको तपाईँलाई जानकारी गराउनु पर्दा काङ्ग्रेसका मेयर पदका उम्मेदवारले 2161 मत प्राप्त गर्नुभएको छ भने एमालेका मेयर पदका उम्मेदवारले 2154 मत प्राप्त गर्नुभएको छ। नवराजी माओवादीका मेयर पदका उम्मेदवारले 1563 मत प्राप्त गर्नुभएको छ भने झापर्पाका मेयर पदका उम्मेदवारले 354 मत प्राप्त गर्नुभएको छ। राजामोका मेयर पदका उम्मेदवारले 49 मत प्राप्त गर्नुभएको छ भने मधेसी फोरमका मेयर पदका उम्मेदवारले 22 मत, नयाँ शक्तिकाले 33 मत, जनजागरणकाले 179 मत प्राप्त गर्नुभएको छ। वडा नम्बर 5 को सम्म गर्दाखेरि वडा नम्बर 4 को जोड्न बाँकी छ।
जस्तै हेमन्तजी अब यही किसिमले चाहिँ मतगणना जारी रहने भने कति दिन लाग्न सक्छ अन्तिम मतपरिणाम बाहिर आउन?
नवराजी प्रत्येक 3-4 घन्टा 5-6 घन्टामा चाहिँ तपाईँको एउटा वडाको सकाउने गरेर गर्नुभएको छ। मैले चाहिँ 4 दिनभित्रमा सक्छु भनेर चाहिँ उहाँले मसित भन्नुभएको हो। मैले एउटा भिडियो क्लिप पनि लिएको छु उहाँसित, तपाईँले हेर्नुभयो हेर्नु भएन, मेरो आफ्नो फेसबुक वालमा पनि मैले पोस्ट गरिसकेको छु।
हजुर,
सायद उहाँले अब यो वडा नम्बर 4 सम्म पुगेको छ, 3, 2, 1 र 6
वास्तवमा अब प्रदेश नम्बर 7 मा एउटा मात्रै नगरपालिका रहेको छ पुनर्वास। त्यहाँको पछिल्लो समयको ताजा मतपरिणामको विषयमा फेरि पनि हामी तपाईँसँग जोडिनेछौँ। थ्याङ्क यू सो मच जानकारीका लागि हेमन्तजी। यतिखेर हाम्रा कञ्चनपुर पुनर्वासबाट पत्रकार हुनुहुन्थ्यो हेमन्त नेउपानेसँग। हामीले कञ्चनपुर पुनर्वासमा मतगणना अहिले पनि जारी रहेको छ, केही विवाद देखिएको थियो, त्यो विषयमा हामीले कुराकानी गऱ्यौँ। वास्तवमा यतिखेर विभिन्न स्थानमा चाहिँ आफ्नै प्रतिस्पर्धाहरू भए, जसले बाजी मारे पनि लोकतन्त्रमा जित र हारलाई सहर्ष स्वीकार्नुपर्छ, जित्नेले पनि हार्नेलाई सहर्ष रूपमा चाहिँ भोलिका दिनमा पनि उहाँहरूसँग कोअर्डिनेसन गरेर अगाडि बढ्नुपर्छ हामीलाई लाग्छ। यो विषयमा हामी निरन्तर, किनभने काम गर्ने चुनौती अवसर धेरै होला, हामी यी विषयमा पनि कुराकानी गर्नेछौँ। हामीसँग आज एकजना महत्त्वपूर्ण व्यक्ति आउँदै हुनुहुन्छ, जो चाहिँ वडा नम्बर 6 बाट प्यानल सहित नेकपा माओवादी केन्द्रका वडा अध्यक्षमा विजय हुनुभएका बागीराम चौधरी, जो चाहिँ मुक्त कमैयादेखि लिएर रिक्सा चालक हुँदै यतिखेर वडा अध्यक्षमा विजय प्राप्त गर्नुभएको छ, उहाँलाई हामी लिएर उपस्थित हुनेछौँ। यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु। आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 MHz कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ र हामी यो अब चुनाव सकिएसँगै जनप्रतिनिधिहरू जो चाहिँ निर्वाचित जनप्रतिनिधि छन्, लामो समय करिब करिब 20 वर्षको यो भनौँ न भ्याकुम रह्यो, खाली रह्यो, यो अवस्थामा चाहिँ जनप्रतिनिधि भएनन्, निराशा थियो जनतामा, अब जनप्रतिनिधि आएका छन्, उहाँहरूले विकाससँगै जनतालाई खुसी साँटासाँट गर्नुहोला, जनताको अनुहारमा खुसियाली ल्याउन सक्नुहोला। यावत विषयमा हामी निरन्तर अब खबरदारी गर्नेछौँ, उहाँहरूका गतिविधिलाई हामी फलोअप गर्ने छौँ, राम्रोलाई प्रशंसा गर्नेछौँ, नराम्रोलाई धावा बोल्दै उहाँहरूलाई चाहिँ हामी निरन्तर तातो बहस मार्फत हामी खबरदारी निरन्तर गरिरहनेछौँ। आज हामीसँग हुनुहुन्छ भागीराम चौधरी हुनुहुन्छ, जो चाहिँ नेकपा माओवादी केन्द्रमा विगत लामो समय 2056 सालदेखि राजनीतिमा सक्रिय हुँदै बेला बखतमा उहाँ चाहिँ रिक्सा चालक, होटलमा काम गर्दै बडो सङ्घर्षशील जीवन बिताउँदै यतिखेर वडा नम्बर 6 धनगढी उपमहानगरपालिकामा अत्यधिक बहुमतका साथमा विजय हुनुभएको छ। उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वारलाई 267 मतको मतान्तरले चाहिँ उहाँले जित प्राप्त गर्दै जित निकाल्नु भएको छ। प्यानल सहित जित निकालिरह उहाँलाई आज हामीले पहिलो अन्तर्वार्ता निर्वाचित जनप्रतिनिधि वडा नम्बर 6 का अध्यक्ष बागीराम चौधरीलाई हामी कार्यक्रममा वेलकम गर्छौँ। बागीरामजी स्वागत छ, नमस्कार।
धन्यवाद।
आराम हुनुहुन्छ?
आराम छ सर।
जित प्राप्त गरेपछि खुसियाली साँटासाँट गर्दै हुनुहुन्छ, कस्तो लागिरहेछ जित प्राप्त गरेको लाइफ, यो जुन यो क्षण कसरी व्यतीत गरिरहनु भएको छ, कस्तो फिल भइरहेछ बागीरामजी?
मलाई धेरै खुसी लागेछ, अनि गाउँको जनता वार्ड नम्बर 6 अथवा मलाई चिनजानुभएका धेरै साथीहरू चाहिँ मलाई धेरै बधाई छ भनेर धन्यवाद दिइराखेको छन्। म पनि उहाँहरूलाई पनि धन्यवाद स्वागत गरिराखेको छु। तपाईँहरूको जित नै मेरो जित भनेर उहाँहरूलाई पनि भन्दै, अनि सबैसँग चाहिँ हाँसी खुसीले चाहिँ हामीहरू रमाइराखेछौँ।
तपाईँ बडो चर्चामा रहनुभयो अहिले पछिल्लो समय, तपाईँको ब्याकग्राउन्डलाई कोट्याउने हो भने होइन, कहिलेबाट राजनीति सुरु गर्नुभयो भागीरामजी तपाईँले नेकपा माओवादी केन्द्रको?
उसरी 2056 सालबाट मैले भित्रबाट चाहिँ उहाँहरूलाई चाहिँ सहयोग गरिराखेको थिएँ। 2060 साल चाहिँ त्यहाँबाट चाहिँ एकदम जोइन भएर निरन्तर लागिराखेँ म।
पछिल्लो समय सुन्न आयो तपाईँ मुक्त कमैया पनि हो रे, त्यसपछि भनौँ न रिक्सा चालकदेखि लिएर होटलमा पनि काम गर्नुभयो, बडा कष्टकर जिन्दगी, दुःखदायी जीवन र सङ्घर्षशील जीवन तपाईँले भनौँ न बिताएर आउनुभयो, अहिले वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ, विगतलाई सम्झिँदा अहिले कस्तो फिल भइरहेछ सर यो स्थानसम्म पुग्दा भागीरामजी तपाईँलाई?
हामीहरू चाहिँ बुवा आमाहरू पनि धेरै गरिब थिए, कमैया थिए भनौँ, अब म पनि उसरी अरूको घरमा बसेर उहाँहरू चाहिँ मलाई छोरा सरह चाहिँ मान्नु भएको थियो,
हजुर
पढ्नुपर्छ, मेरो घरमा पनि बस, अनि हाम्रो छोराछोरी छन् उहाँहरूसँग राँगा चढाइदिनुहोस्, घाँस काटिदिनुहोस्, र हाम्रो छोरा नै तपाईँ मेरो छोरा तपाईँ पनि अरूको घर भए तापनि मेरो छोरा जस्तै मान्छु भन्नुहुन्थ्यो उहाँहरू सबै घर परिवारको मान्छे। अनि त्यसपछि उहाँहरू मलाई राम्ररी पढाउनु भयो, अनि त्यसपछि उहाँको टिचर पनि हुनुहुन्थ्यो, उहाँ जसरी पनि पढ्नुपर्छ, गरिब मान्छेलाई हामीहरू हेर्छौँ, उहाँ चाहिँ कमैयाको रूपमा मलाई हेर्नु भएको थिएन, छोराको रूपमा नै हेर्थे।
कहिले कल्पना गर्नुभएको थियो म यसरी राजनीतिमा आउँछु भागीरामजी? किनभने तपाईँको जुन भनौँ न विगतलाई हेर्ने भने तपाईँले रिक्सा पनि चलाउनु भयो रे, होटलमा भाँडा पनि माझ्नु भयो रे, तपाईँले बडो सङ्घर्षशील जीवन, आज राजनीतिमा प्रवेश गर्नुभएको छ, कसरी आउनुभयो राजनीतिमा हामीलाई अलिकति सेयर गर्नुहोस् अब।
अब मलाई जुन घरमा बसेर पढे थिएँ उहाँको घरको चाहिँ एकजना फेरि मेरो साथी नै हुनुहुन्थ्यो, उहाँ जोइन हुनुपर्छ, राजनीतिक बिना नै जीवन अधुरो हुन्छ भनेर उहाँहरू सल्लाह दिनुभयो।
हजुर
अब हाम्रो गाउँठाउँमा चाहिँ त्यो विकास गर्नलाई चिरफार गर्ने डक्टर भएको छैनन्, मान्छेलाई चाहिँ उपचार गर्ने डक्टर त छन् तर समाजसेवा गर्ने डक्टर छैनन्, अब यतातिर लाग्नुपर्छ भनेर उहाँहरू सल्लाह दिइराख्नुहुन्थ्यो। अनि त्यसपछि गरिब मान्छे माथि पुगिसकेपछि राम्रो हुन्छ, हामी धन कमाउनु छैन, मान्छेलाई कमाउनु पर्छ र समाज सेवा गर्नुपर्छ, उहाँहरू मेरो विशेष साथी चाहिँ जगत राम चौधरी हुनुहुन्थ्यो, उहाँले सल्लाह सुझाव दिइराख्नुहुन्थ्यो, उहाँ डिसिएम पनि हुनुहुन्थ्यो हाम्रो माओवादीको। अरू अरू साथीहरू पनि भन्थे विकास गर्नुपर्छ, समाज सेवा लाग्नुपर्छ, हामी गरिब भए तापनि मन गरिब हाम्रो गर्नु हुँदैन, चाहिँ धनले धनी मात्र हुँदैन, मनले पनि धनी हुनुपर्छ र समाज सेवा गर्नु।
तपाईँले टिकट लिनका निम्ति आफै इच्छा जाहेर गर्नुभएको थियो कि होइन, माओवादी केन्द्रका अब भनौँ न यहाँका चाहिँ जो इन्चार्जहरू हुन्थ्यो रमेश धामी या उहाँहरूले चाहिँ तपाईँलाई होइन अब भागीरामजीले उठ्नुपर्छ किनभने वडा नम्बर छ भनेको चौधरी राणा थारूको बाहुल्य क्षेत्र पनि हो, किनभने भनौँ न मटियारी र
जाली
यो क्षेत्रलाई हेर्ने हो भने यो क्षेत्रमा चाहिँ कसरी टिकट प्राप्त गर्नुभयो तपाईँले?
योभन्दा अगाडि पनि हाम्रो डिसिएम धेरैजना थिए साथीहरू, अनि त्यसपछि उहाँ साथीहरू पनि म पनि अध्यक्षको दावेदार हुन्छु धेरैजना भने, अनि त्यसपछि हामीहरू सल्लाह गऱ्यौँ, भज्जी दाई पनि टिकट पाउनु भएको थियो, टिकटको उसमा नाममा लिस्ट थियो हाम्रो चारजनाको लिस्ट थियो, चारैजना बसेर हामी सल्लाह गऱ्यौँ, जो भए पनि हामी एउटै साथी हौँ, अब जसलाई टिकट दिनुहुन्छ हामी समर्थन छौँ, चारैजनाले बसेर छलफल गऱ्यौँ, अनि उहाँहरूले भज्जी दाईले पनि अब विशेष गरी मटियारीबाट भज्जी दाईको नामबाट जित भयो भनेर हामीहरू चाहिँ महसुस गरिराखेछौँ, अनि भज्जी दाईलाई भज्जी राणा दाईलाई भन्नुहुन्छ उहाँहरू मटियारीका मान्छे, तपाईँलाई उठ्न देखेर टिकट पाएको देखेर चाहिँ हामीहरू भोट धेरै हालेछौँ, उहाँको निम्ति मेरो भोट आयो धेरै जसो, अनि जालीबाट चाहिँ मेरो भागीरामको हिसाबमा आयो, अनि म निस्वार्थ रूपमा काम गरेको देखेर अहिलेसम्म म काम गरेको आधारमा चाहिँ कुनै ठाउँमा चाहिँ न रिचार्ज लिएछु, न चियाको पैसा लिएछु, न पेट्रोल खर्च लिएछु, कसैसँग म एक रुपियाँ पनि लिए छैन, म चाहिँ स्वतन्त्र रूप र निस्वार्थ रूपमा काम गर्नेछु भनेर, अनि त्यसपछि गाउँको जनताहरूलाई पनि भने, अनि त्यसपछि काम पनि पहिला त्यस्तै गरेँ, काम चाहिँ कुनै ठाउँमा मैले एक रुपियाँको दाग लगाएन, त्यसपछि सबैजना खुसी पनि भए, अब भागीरामलाई जिताउनु पर्छ भनेर हाम्रो वार्ड नम्बर छ का आदिवासी अथवा
राणा थारूहरूले स्पेसली तपाईँलाई भोट दिनुभयो। अब म यो जनतालाई आग्रह गर्छु, किनभने तपाईँ जस्तो व्यक्तिले आज राजनीतिमा एउटा ब्रेकथ्रू भन्नुपर्छ, यसलाई चाहिँ ठुलो एउटा यो उदाहरणीय काम बनेको छ र जनताले न्याय गरेका छन् जस्तो मलाई लाग्छ। र म जनतालाई आग्रह गर्छु, वडा नम्बर छका जनतालाई, यदि तपाईँ आफ्ना वडा अध्यक्षसँग कुनै पनि प्रश्न राख्न चाहनुहुन्छ भने 0914102016 लाइन वडा नम्बर छका जनताका लागि मैले खुला गरेको छु, र यहाँहरूले तपाईँको अध्यक्ष नवनिर्वाचित जनप्रतिनिधिको रूपमा चाहिँ वडा अध्यक्षको रूपमा वडा नम्बर छमा जित प्राप्त गर्नुभएका भागीराम चौधरी हामीसँग हुनुहुन्छ। उहाँसँग तपाईँको कुनै पनि प्रश्न रहन सक्छन् या प्रश्न राख्न चाहनुहुन्छ भने 0914102016 लाइन हाम्रो स्टुडियोको नम्बर रहेको छ। हामीसँग स्टुडियोमा हुनुहुन्छ भागीराम चौधरी, धनगढी उपमहानगरपालिका वडा नम्बर छमा चाहिँ अध्यक्षमा निर्वाचित हुनुभएको छ। भागीरामजी, मैले जनतालाई आग्रह पनि गरेँ, अब यो जनताले के भन्दै हुनुहुन्छ, तपाईँलाई मत पनि दिनुभयो होइन, तपाईँ इमान्दार हुनुहुन्छ, भनौँ न जुन चाहिँ मैले कुनै पनि त्यस्तो दाग धब्बा मलाई लागेको छैन, राजनीतिमा म यसरी आएँ, आफ्नो विगतलाई पनि बताउनु भयो। जनताले तपाईँले जितिसकेपछि तपाईँ जनताको बिचमा के भन्दै जानुभएको छ, शुभकामना पनि आदान प्रदान गर्नुभयो होला, धन्यवाद पनि दिनुभयो होला, जनताले तपाईँलाई अब जितपछि के भन्दै हुनुहुन्छ?
अब जित भएपछि म जनताहरूसँग सहकार्य गरेर बुद्धिजीवी र भलमनसाहरूलाई बोलाएर हामीहरू एक दिन चियापानको समारोह पनि गर्छौँ, अनि नयाँ डिजाइन अथवा नयाँ किसिमले हामीहरू विकास गर्नेछौँ। अब पुरानो ढाँचालाई हामी छोडेर कुन तरिकाले हाम्रो चाहिँ ठाउँ अगाडि बढ्छ र हाम्रो गाउँठाउँको मान्छे शिक्षित कसरी हुन्छन् त्यो पनि स्कुलतिर पनि धेरै हेर्नुपर्नेछ। सरकारी स्कुलभन्दा पनि सब ठाउँमा हाम्रो चाहिँ कमजोरै छ। त्यसैले जनता नै शिक्षित भइसकेपछि, जनता नै आर्थिक आय स्रोत बनाइसकेपछि त्यो ठाउँ चाहिँ एकदम विकास हुन्छ।
हजुर,
अब मान्छेको आय स्रोत भइसकेपछि र शिक्षा भइसकेपछि अटोमेटिक विकास नै हुन्छ भनेर मेरो धारणा छ। त्यसैले शिक्षातिर पनि धेरै ध्यान दिनुपर्नेछ र हाम्रो आय स्रोत पनि बनाउनु पर्नेछ। विभिन्न किसिमको तालिमहरू रोजगार नपाएको व्यक्तिहरू अथवा युवाहरूलाई चाहिँ गर्न सक्ने काम घरैमा हुन्छ कि अथवा बाहिर व्यापार गरेर हुन्छ, उहाँहरूलाई तालिम दिएर अनि त्यसपछि विभिन्न आय स्रोत चाहिँ हामी बनाउँछौँ भनेर योजना बनाएछौँ। र त्यही आधारमा चाहिँ बुद्धिजीवी अथवा गाउँको भलमनसालाई बोलाएर, विभिन्न राजनीतिक दलहरूलाई बोलाएर अनि त्यसपछि छलफल गरेर,
वास्तवमा अब जनताले त्यो भन्दै हुन्छ, तपाईँलाई विश्वास थियो म जित्छु होला, मैले राजनीतिमा उठ्नु थियो उठिहालेँ, तर म जित्छु कि जित्दिनँ एउटा त्यो आशा भनौँ न या भनौँ शङ्का उपशङ्का थियो होला। तपाईँलाई विश्वास थियो भागीरामजी मलाई जनताले जिताउँछन् होला?
विश्वास थियो, मलाई धेरै विश्वास थियो जनताप्रति। काम गरेर पनि धेरै जनताहरू भन्थे भागीराम चाहिँ निस्वार्थ रूपमा काम गर्नुहुन्छ र जतिखेर राति दिउँसो 24 घन्टा भागीरामलाई फोन गर्दाखेरि तुरन्तै आइहाल्नुहुन्छ र कुनै समस्या परेको ठाउँमा टार दिनुहुन्छ भनेर उहाँहरू नै सल्लाह दिनुहुन्थ्यो र मलाई खुसी पनि लाग्थ्यो। अनि त्यसपछि म टिकट लिएर जसरी पनि अब यसपालि चाहिँ जित्छु भनेर धेरै आशा थियो र जनताहरू पनि भन्थे हाम्रो दाजुभाइ दिदीबहिनीहरू तपाईँलाई जसरी पनि जिताउँछु र तपाईँलाई बहुमतले जिताउँछु, थोरै मतले हामी 1-2 मतले हामी जिताउँदैनौँ, बहुमतले नै जिताउँछ भनेर उहाँहरू सल्लाह दिइराख्थे। त्यसैले मलाई धेरै खुसी लाग्थ्यो।
वास्तवमा बागिरामजी धेरैले के भन्थे भने टिकट लिए पनि खर्च धेरै गर्नुपर्छ, किनभने जित्नका निम्ति त लाखौँ रुपियाँ खर्च पनि गरे धेरैले। तपाईँलाई त्यो फिल हुन्थ्यो कि हुन्थेन, कति खर्च गर्नुभयो? वास्तवमा धेरैले भन्छन् राजनीति गर्नका निम्ति अहिले त प्रतिस्पर्धा भने पैसा लगानी लगाएर चाहिँ जितिन्छ भन्छन्, के तपाईँको लाइफमा या तपाईँले यो जित प्राप्त गरिरहँदा पैसा धेरै महत्त्वपूर्ण हुँदो रहेछ कि जनताको लोकप्रिय बढी हुनु पर्दो रहेछ, के हुनु पर्दो रहेछ भागीरामजी जनताको लोकप्रिय, जनताको अगाडि जित निकाल्नका निम्ति? भागीरामजी,
जनताको अगाडि जित निकाल्नलाई पहिला त मन जित्नुपर्छ, काम गरेर देखाउनुपर्छ। त्यसपछि मान्छे चाहिँ त्यतिकै भोट दिइहाल्छन्, त्यो मान्छे राम्रो काम गर्छ भनेर चाहिँ घरमा नपुगेर पनि भोट हालेर जिताउँछन्। पैसा मात्र ठुलो कुरो होइन, पैसा फाल्नेहरू धेरै थिए तर पैसा फालेर पनि त्यो ठाउँमा चिरफार भयो। पैसाले हामी जनताको अगाडि, हामी जनता चाहिँ भन्थ्यो हामी गोरु भैँसी बाख्रा हामी होइनौँ, कुखुरा बिक्री गर्ने चाहिँ हामी होइनौँ।
भेरी गुड,
हामी चाहिँ हक अधिकारको लागि आफ्नो ठाउँमा जित्नुपर्छ र हामी राम्रो मान्छेलाई छानेर चाहिँ भोटमा चाहिँ भोट दिएर चाहिँ जिताउनुपर्छ भनेर जनताहरूको चाहिँ चेतना जागिर सकेछ। मान्छेहरू चाहिँ पैसाको लोभ लालचमा छन् तर पैसा खान्छन् तर
भोट हाल्दैन
भोट हाल्दैनन् मान्छेको चेतना धेरै जागेको छ पैसा भने भनेपछि ठुलो कुरो होइन मान्छेको चाहिँ मन जित्नुपर्छ मान्छेसँग बोल व्यवहार बोलीचाली व्यवहार पनि हुनुपर्छ जस्तै धेरै जसोको पनि यस्तो व्यवहार छ कि ततमा व्यवहार छ त्यसको पछाडि जी थपेर कुरा गर्दाखेरि कति राम्रो हुन्छ म को हुँ भनेर पनि चिनाउन सकिन्छ वास्तवमा अब कसैले त यता आइजा भन्छन् हामी आफ्नो छोरालाई त सम्मान गरेर छोरा यता आऊ भन्छौँ सम्मान तपाईँ नै भन्छौँ त्यहाँ सम्मान गरेर कुरा गर्छौँ त्यसपछि हामी त अब सबैजना बुद्धिजीवी जान्ने बुझ्ने मान्छे छौँ त्यसैले पछाडि जी थप्दाखेरि मलाई त धेरै राम्रो हुन्छ भनेर फिलिङ पनि हुन्छ अब म सबै साथीहरूसँग अथवा दिदी बहिनी दाजुभाइ आमा बुवाहरूसँग पनि त्यस्तो व्यवहार मैले अहिलेसम्म त भनेर कुरा गर्छु
वास्तवमै बागिरामजीले जनताको लागि काम गर्नुहुनेछ हामी यही विश्वास गर्छौँ यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु ब्रेकपछि हामी आज हामीसँग धनगढी उपमहानगरपालिका वडा नम्बर 6 विजय निकाल्नुभएका अर्थात् नवनिर्वाचित जनप्रतिनिधि हामीसँग हुनुहुन्छ बागिराम चौधरी हुनुहुन्छ नेकपा माओवादी केन्द्रको तर्फबाट उहाँले चाहिँ जित निकाल्नु भएको छ उहाँसँग विशेष कुराकानी अझै बाँकी छ हामी यो तातो बहसलाई निरन्तर जोड्नेछौँ यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु आधुनिक श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ यो छोटो व्यापारिक विश्राम र टाइम चेकपछि कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा म छु कार्यक्रम प्रस्तुत नवराज तारुङ भने मलाई प्राविधिक मित्रको रूपमा साथ दिँदै हुनुहुन्छ अनिल चौधरी हुनुहुन्छ प्राविधिक मित्रको रूपमा भने हामीसँग आज निर्वाचित जनप्रतिनिधि वडा नम्बर 6 वडा अध्यक्ष हुनुहुन्छ नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो यतिखेर वडा अध्यक्षमा जित निकाल्नु भएको छ भागीराम चौधरी हामीसँग हुनुहुन्छ बडो सङ्घर्षशील व्यक्ति लामो समय उहाँ चाहिँ एउटा मुक्त कमैयाको लाइफ बिताउनुभयो त्यसपछि रिक्सा चालक त्यसपछि गएर उहाँ चाहिँ होटलमा पनि काम गर्नुभयो भने पछिल्लो समय उहाँ चाहिँ एकजना मिस्त्री पनि हुनुहुन्छ घर बनाउने राम्रो एकजना शिक्षक पनि हुनुहुन्छ त्यो विषयको र भागीरामजीलाई म पुनः वेलकम गर्छु पुनः स्वागत छ अध्यक्षजी यहाँलाई
धन्यवाद
अब एउटा कुरा म यहाँनिर जोड्न मन लाग्यो जनताको बिचमा तपाईँ जित पनि निकाल्नु भएको छ काम गर्ने चुनौती पनि धेरै होला पाँच वर्ष जुन तपाईँलाई जनताले म्यान्डेट दिएका छन् तपाईँको काँधमा एउटा जिम्मेवारी थपिदिएका छन् भागीरामजीले काम गर्न सक्नु होला नसक्नु होला त्यो एउटा परिस्थिति हामी पनि वाच गर्दै जानेछौँ होइन अहिले यसो सोच्दा पाँच वर्षमा मैले के गर्छु होला यसो हेर्दा चुनौती बढी देखिरहनु भएको छ कि अवसर बढी देखिरहनु भएको छ कि होइन मेरो लागि यो लाइफको लागि ठुलो अपर्च्युनिटी हो मैले गरेर देखाउनु पर्छ के सोच्दै हुनुहुन्छ भागीरामजी अब के दिमागमा के आउँदैछ
म गाउँको कुनै पनि समस्या एक्लै त हल गर्न सकिँदैन कुनै पनि काम गर्दाखेरि मान्यो घरको काम गर्दाखेरि पनि बुढा बुढी अथवा भाइ दाजुभाइ आमा बुवासँग सल्लाह लिएर काम गर्नुपर्छ त्यस्तै गाउँको विकास गर्दाखेरि पनि गाउँको जान्ने बुझ्ने र राजनीतिक दलहरूलाई बोलाएर कसरी गर्दाखेरि अगाडि नै बढिन्छ यो काम कसरी गर्दाखेरि सफल पार्न सकिन्छ भनेर म त्यो आधारमा चाहिँ काम गर्नेछु भनेर म सबैसँग पनि सल्लाह लिइराखेको छु र पहिला पनि भोटमा टिकट पाउनुभन्दा पनि अगाडि चुनाव लड्नुभन्दा अगाडि पनि मैले उहाँहरूसँग पनि त्यही कुरा गर्थेँ अनि सल्लाह पनि उहाँहरू ठिक छ त्यही आधारमा हामी सबैजना लागेर चाहिँ काम गर्छौँ भनेर भन्नुहुन्थ्यो काम गर्न सबैसँग सल्लाह लिएपछि काम जस्तो सुकै अप्ठ्यारो काम पनि सजिलो हुन्छ सबैजनाको सहमतिले नै काम राम्रो हुन्छ भनेर मेरो पनि सल्लाह सुझाव छ अनि त्यसपछि त्यो काम जस्तो सुकै पाँच वर्षको भए तापनि हामीहरू जतिसम्म भ्याउँछ हाम्रो सक्ने काम अथवा बजेटको आधारमा पनि काम गर्नेछौँ र जुन पाएक पर्ने काम तुरुन्त छ त्यो चाहिँ तत्कालै गर्नेछौँ सबैसँग मिलेर अनि त्यस सहकार्यमा त्यस्तरी गर्दाखेरि नै पाँच वर्षको अन्तरालमा सम्पूर्ण काम सक्ने काम चाहिँ गरिहाल्छौँ हामीहरू
है म जनतालाई पुनः पनि आग्रह गर्छु वडा नम्बर 6 आज अध्यक्ष हामीसँग हुनुहुन्छ नवनिर्वाचित जनप्रतिनिधि बागीराम चौधरी हुनुहुन्छ उहाँसँग तपाईँको कुनै पनि प्रश्न किनभने वडा नम्बर 6 जनतालाई मैले आग्रह गरिरहेको छु नवनिर्वाचित तपाईँका जनप्रतिनिधि हाम्रो स्टुडियोमा हुनुहुन्छ 0914102016 लाइन यहाँहरूको लागि खुला गरेको छु अब भागीरामजी यो काम गर्दा चुनौती पनि धेरै हुनेछन् तपाईँलाई अहिले जितिसकेपछि तपाईँले बोलेका हिजोका दिनमा चुनावी एजेन्डाहरू धेरै होलान् किनभने प्रतिबद्धता पत्र म यो गर्छु मलाई भोट दिनुहोस् तपाईँले पक्कै पनि भन्नुभएको होला हैन अब जनताको बीचमा काम गर्नुपर्ने धेरै जनताले आशा पनि के गर्छन् भने अब हामीले जितेर पठाइसक्यौ अब चाहिँ काम गर्नुको विकल्प छैन बागीराम जीले काम गर्नुपर्छ तपाईका योजना के छन् 5 वर्षमा अब मैले यो गर्छु किनभने भोलि नै तपाईको शपथ ग्रहण छ सम्भवतः पदभार ग्रहण गरिसकेपछि शपथ लिइसकेपछि पहिलो तपाईको मिटिङले के निर्णय गर्ने छ 5 वर्ष भित्र या भनौ पहिलो 1 वर्षमा म यो गर्छु के छ अब योजना तपाईले बोलेका पञ्चवर्षीय योजनाहरू कसरी काम गर्ने योजनामा हुनुहुन्छ तपाई अब
मैले योजना निकालेन योजना चाहिँ प्रत्येक टोलको बासीहरूलाई के भन्ने थिए तपाईको टोलको मुख्य मुख्य के समस्या छ अथवा एजेन्डा के छ भाइहरू भन्थे हाम्रो टोलको समस्या यो छ देखाउनु हुन्थ्यो अनि त्यसपछि हाम्रो पार्टी अथवा मेरो व्यक्तिगत चाहिँ म यो काम गर्छु भनेर म योजना पनि निकाल्थे आफ्नो अनि योजना पनि निकालेर उहाँहरूलाई पनि भन्थे यो काम चाहिँ म गर्छु र यो ढाँचाले जाँदाखेरि हामीलाई काम गर्न पनि सजिलो हुन्छ भन्थे म सबै जनताहरूसँग अनि जनताहरू पनि हाम्रो यस्तो किसिमको ढाँचा छ भन्नुहुन्थ्यो उहाँहरू अनि त्यसपछि भोट माग्दा माग्दै उहाँहरूसँग पनि सल्लाह गरिहाल्थ्यौँ हामीहरू कुन कुन चाहिँ एकदम पाएक पर्नेछ त्यो चाहिँ हामीहरू बसेर नै तुरुन्तै काम गरिहाल्छौँ भनेर हामीहरू धारणा राख्थ्यौँ र त्यहाँ पनि सबैको सहमत हुन्थ्यो ल ठिक छ तपाईँलाई जिताउँछौँ अनि त्यसपछि हामी बसेर छलफल गरेर त्यही चाहिँ हामी फर्स्टमा त्यही आधारमा चाहिँ विकास गर्छौँ भनेर भन्नुहुन्थ्यो उहाँहरू म पनि त्यही कुरा भन्थे
ओके तपाईँको क्षेत्रका जनता यतिखेर हाम्रो बिचमा हुनुहुन्छ तपाईँलाई केही प्रश्न राख्न खोज्दै हुनुहुन्छ हेलो
हेलो
स्वागत छ सर यहाँलाई हाम्रो तातो बहसमा
हजुर नमस्ते
तपाईँका वडाका नवनिर्वाचित जनप्रतिनिधि वडा अध्यक्ष भागीराम चौधरी हुनुहुन्छ वडा नम्बर 6 को तपाईँको प्रश्न के छ भागीरामजीलाई
हजुर मेरो नाम चाहिँ तारा दत्त बनेरु मजेरी
हजुर
पहिलो सर्वप्रथम त नवनिर्वाचित वडा अध्यक्षज्यूलाई बधाईका साथै शुभकामना दिन चाहन्छु
धन्यवाद भाइ
मेरो प्रश्न तपाईँलाई के यो छ कि तपाईँले वडा अध्यक्ष जितिसकेपछि अब पहिलो प्रायोरिटी केलाई दिनुहुन्छ त्यसै गरी त्यहाँको समस्याहरू जुन अहिले अगाडि आएका छन् त्यो तपाईँलाई पनि राम्रोसँग थाहा छ त्यो समस्याहरूलाई कसरी न्यूनीकरण गर्नुहुन्छ
धन्यवाद तपाईँलाई धेरै धन्यवाद हाम्रो स्टुडियोसम्म फोन गरिदिनु भयो म आभार व्यक्त गर्छु वडा नम्बर 6 का जनताको पक्कै पनि यो प्रश्न हामी जाँदैथ्यौँ अब तपाईँको पहिलो प्रायोरिटी के रहन्छ किनभने शपथ ग्रहण गरिसकेपछि तपाईँको पहिलो मिटिङ पनि बस्नेछ त्यहाँका समस्यासँग पनि तपाईँसँग तपाईँले नजिकबाट जुझ्नु भएको छ होइन बुझ्नु पनि भएको छ के गर्ने पहिलो तपाईँको योजना रहनेछ प्रायोरिटी केलाई रहनेछ त्यहाँको समस्यालाई कसरी समाधान गर्नुहुनेछ एउटा योजना कार्ययोजना दिनुहोस् भन्दै हुनुहुन्छ
सुरुमा त हाम्रो छुन सक्ने देख्न सक्ने र प्रत्यक्ष चाहिँ हाम्रो देख्न सक्ने सबभन्दा पहिला त जनताहरू के भन्छन् भने बाटो बनाउनुपर्छ आजभोलि झन् वर्षाको पानीले समयले गर्दाखेरि खाल्डाखुल्डी धेरै भएपछि त्यहाँ हिँड्न अप्ठ्यारो भएछ सुरुमा त बाटोघाटो बनाउनुपर्छ सबैको नजर चाहिँ बाटोघाटोमा गएछ अनि बत्तीको समस्या पनि छ ठाम ठाममा चाहिँ बत्तीको तार चाहिँ तासिएर र त्यो लचकदार भएर अनि त्यसपछि तार चाहिँ तल जुन पोलको तारहरू चाहिँ ढल्केर अनि तार चाहिँ एउटैमा जेल्टिए जस्तै छ त्यसलाई पनि तन्काउनुपर्छ र ठाउँ ठाउँमा टासफारम राख्नुपर्छ बत्ती एकदम मधुरो अथवा ढिम बलिराखेछ त्यसको चाहिँ समस्या समाधान गरिदिनुपर्छ उहाँहरूले भन्नुभएको थियो त्यो चाहिँ सबभन्दा पहिला बाटोघाटो र बिजुलीको काम गर्छौँ त्यसपछि हामीहरू विभिन्न योजनाहरू निकालेर अब गाउँको अथवा जनताको आधारमा हामीहरू चाहिँ काम गर्नेछौँ सहमतिमा सबभन्दा प्राथमिकता चाहिँ हाम्रो बाटोघाटो र बिजुलीको छ त्यसपछि विभिन्न व्यापार व्यवसाय गर्नलाई सुरुमा एउटा एजेन्टा म पनि ऐलानी जग्गामा बसेको हुनाले ऐलानी जग्गालाई दर्ता गराउने पक्षतिर जान्छौँ त्यो ऐलानी जग्गालाई दर्ता गराइसकेपछि धरौटी राखेर विभिन्न काम गर्न सकिन्छ सबैलाई पनि रोजगार पनि हुन्छ धेरैजसो चाहिँ हामी वार्ड नम्बर 6 ऐलानी जग्गामा नै बसेछौँ सबैजना
भनेपछि त्यसको लागि पनि तपाईँको प्रोसेस रहन्छ
प्रोसेस चाहिँ एकदम चाल्छौँ त्यसको लागि म प्रोसेस चालिसकेपछि दर्ता भइसकेपछि जनताहरू विभिन्न काम गर्न सक्छन् अब त्यो ऐलानी जग्गा नभएर चाहिँ बिजुलीको मिटर पनि
पाउँदैनन्
सबभन्दा समस्या त त्यहाँ पनि छ त्यसैले ऐलानी जग्गा दर्ता गर्न एकदम जरुरी छ र मान्छे पनि आर्थिक स्रोत दर्ता गराइसकेपछि आर्थिक स्रोत चाहिँ विभिन्न किसिमले बढाउन सक्छन्।
बागिरामजी, अब यो कुरा गरिरहँदा किनभने धेरैले आशा अपेक्षा गर्छन्, हाम्रा समस्या धेरै देखाउँछन्, गर्न फेरि समय लाग्छ किनभने रातारात परिवर्तन हुने सम्भावना पनि हुँदैन, समय लाग्छ। अब तपाईँ एकजना पार्टीबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ, अब वडा अध्यक्ष भनेर तपाईँ साझा व्यक्ति भइसक्नुभयो होइन, सबैको व्यक्ति हो तपाईँ, त्यो पदमा बसिरहँदा व्यक्तिगत स्वार्थमा लिप्त हुनुहोला कि पदलाई दुरुपयोग गर्नुहोला कि, या भनौँ पार्टी भक्त भएर काम गर्नुहोला कि, भोलि पार्टीले जे भन्छ त्यही आधारमा, कार्यकर्ताले जे भन्छ त्यही आधारमा काम गर्नुहोला कि, जनताका लागि आवश्यकताका आधारमा तपाईँ काम गर्नुहोला कि पहुँचका आधारमा?
म अब जनताको भक्त भएर काम गर्नेछु सबभन्दा पहिला त
हजुर,
म यो पार्टी त्यो पार्टी म भन्दैन, अब पार्टीको सहयोग पनि लिन्छु किनभने पार्टीले नै आज
यहाँसम्म
उम्मेदवार बनाएर यहाँसम्म पुर्यायो। अब पार्टीको जुन हाम्रो जान्ने बुझ्ने छन् ठुला ठुला नेताहरूसँग पनि सहयोग लिन्छौँ, कुन आधारमा जाने कसरी जाने उहाँहरूसँग सल्लाह सुझाव पनि लिएर, अनि गाउँको जनताहरू पनि सँगै बस्छौँ, सल्लाह सुझाव लिएर नै अगाडि बढ्नेछौँ। विभिन्न समस्याको चुनौती आए तापनि त्यसलाई सफल पार्छौँ। पाँच वर्षको अन्तरालमा पनि हामीहरू काम गर्न सक्छौँ भनेर मेरो धारणा छ।
कस्तो बनाउने सपना देख्नु भएको छ तपाईँले भागिरामजी आफ्नो ओडालाई, किनभने छ नम्बर ओडा भनेको अलिकति बजार एरियाभन्दा अलिकति पर छ तपाईँलाई थाहा छ, जहाँ चाहिँ अधिकांश किसान वर्ग र जमिन धेरै भएको क्षेत्र पनि मानिन्छ र कृषि उब्जाउ क्षेत्रको रूपमा हामी लिन्छौँ। कस्तो देख्नु भएको छ सपना, आँखा बन्द गरेर तपाईँले कस्तो सपना देखिरहनु भएको छ, आफ्नो ओडालाई कस्तो बनाउने अब योजना छ तपाईँसँग भागिरामजी?
मेरो ठाउँमा कस्तो छ भने एकदम दुर्गम क्षेत्र भए तापनि उहाँ त्यो ठाउँलाई एकदम विकासको मुख बनाउनु जरुरी छ। जस्तै हाम्रो वार्ड नम्बर छ एकदम कमजोर भए तापनि अब त्यो ठाउँमा चाहिँ एकदम निष्पक्ष र स्वतन्त्र रूपमा काम गरेर सबभन्दा पहिला त हामी ग्रास लेभलबाट काम गर्नेछौँ भनेर एउटा योजना त्यहाँबाट निकालेछु मैले। त्यहाँबाट जस्तै किसानहरूको समस्या सबभन्दा पानीको समस्या छ हाम्रो ठाउँमा, सिँचाइको व्यवस्था छैन, अनि त्यसपछि मल जलको व्यवस्था छैन, र गाउँको किसानहरूसँग पनि सल्लाह सुझाव लिएर त्यसको प्रोसेस छिटो नै चाल्नेछौँ र उहाँहरूसँग पनि सहयोग लिन्छौँ, उहाँहरू पनि सहयोग दिनुहुन्छ। सहयोग एक आपसमा काँध मिलाएर काम गर्दाखेरि धेरै छिटो नै विकास हुन्छ र त्यही आधारमा नै काम गर्नेछु म।
अब धेरैले के भन्थे भने अहिलेको स्थानीय तह त्यसमा पनि वडा अध्यक्ष, अब तपाईँहरूबाट नै एउटा अब कोर भनौँ न एउटा मन्त्री परिषद बन्नेछ स्थानीय तहमा चाहिँ होइन, कि एक हप्ताभित्रै सम्भवतः 15 दिनको म्याद दिइएको छ तपाईँहरूको, एउटा मन्त्री परिषद बन्नेछ जसको प्रधानमन्त्री बन्नुहुनेछ मेयर होइन, त्यसपछि तपाईँहरूलाई चाहिँ एउटा जिम्मेवारी उहाँले छप्नुहुनेछ, करिब करिब मलाई लाग्छ नगरपालिकाको हदमा 8 जनाको चाहिँ एउटा मन्त्री परिषद बन्नेछ। यो मन्त्री परिषदमा अब तपाईँलाई जिम्मेवारी होला नहोला एउटा त्यो पाटो रहला, किनभने मन्त्री परिषद अब उहाँहरूले एउटा विधि विधान र निर्वाचित हुनेछन्, तिनीहरूले चाहिँ एउटा कोर कमिटी बन्नेछ, त्यसले एउटा काम गर्ला। अब यो अवस्था हेर्दा भोलिको दिनमा जनताले पनि आशा अपेक्षाहरू धेरै गरेका छन्, यो काम गर्दैलान् हाम्रा वडा अध्यक्षले, यो गर्नुपर्छ त्यो गर्नुपर्छ, प्रेसर पनि त्यस्तै पर्ने होला छ तपाईँलाई। अब बताउनुहोस् किनभने यो 5 वर्षीय कार्यकाल तपाईँका लागि धेरै चुनौतीपूर्ण रहनेछ, पार्टीमा धेरै सङ्घर्ष गर्नुभएको छ, धेरैले के भन्छन् भने स्थानीय तह भने त अब धेरै पावरफुल शक्तिशाली पनि हो, पढे लेखेको मान्छे चाहिन्छ, कानुन बनाउनु पर्छ, वडा अध्यक्ष भने त त्यसैमा पनि अब धेरै स्थानीय सरकारको पावर त्यहीँ जानेछ किनभने मेयरबाट चाहिँ तपाईँले लगेर जानुहुनेछ भनौँ या नगरपालिकाबाट लगेर जानुहुनेछ। तपाईँ कतिको पढे लेखेको हुनुहुन्छ, क्षमता योग्यता कतिको छ? सबैले भन्थे कि अब एउटा पढे लेखेको सक्षम, एउटा इमान्दार काम गर्न सक्ने, पढे लेखेको कानुन बनाउन सक्ने, कानुनलाई लागू गर्न सक्ने र हरेक कामको मूल्याङ्कन गर्न सक्ने किसिमको हुनुपर्छ, तपाईँसँग त्यो योग्यता क्षमता छ त भागिरामजी?
हजुर, म चाहिँ काम गर्न सक्छु भनेर मेरो क्षमता पनि छ। म एसएलसी दिइसकेपछि म प्राविधिक शिक्षा पढेँ, प्राविधिक शिक्षा लेभल 2 गरिसकेछु, म मेसन सम्बन्धी घर बनाउने डकर्मी मिस्त्री सम्बन्धी प्राविधिक शिक्षा, र मैले डकर्मी सङ्घको क्षेत्रीय सचिव पनि थिएँ।
हजुर,
विधानहरू बनाउने जिम्मा मेरो थियो, म विधानहरू पनि बनाएँ, विभिन्न ठाउँमा हामी शाखाहरू पनि खोले, र हाम्रो महेन्द्र नगरको केन्द्रीय कार्यालयको विधान बनाउनु पर्ने थियो त्यहाँ पनि खोले, अनि त्यसपछि झलारी नगरपालिकाको पनि त्यहाँ पनि विधान बनाउन मैले सहयोग गरेँ। सबै ठाउँमा मैले उसरी जाने बुझेको धेरै कामहरू गरेर देखाएँ, र 4 वर्षसम्म म पनि डकर्मी सङ्घको सचिव भएर पनि काम गरे, उहाँहरू छोड्न दिइराख्नु भएको थिएन, तपाईँ चाहिँ यतैतिर राम्रो छ, यतातिर तपाईँ नभएपछि हामीहरू अलिक कमजोर महसुस गर्छ।
तपाईँ कानुन बनाउन सक्नुहुन्छ त्यसो भए?
कानुन म बनाउन सक्छु, म धेरै मलाई धेरै कुरा थाहा छ। म माओवादी हुँदाखेरि त्यहाँ पनि धेरै कुरा सिकेँ, म त्यहाँबाट धेरै कानुनहरू, निकायहरू, डिजाइनहरू सिकायो। माओवादी नै आजसम्म सबैलाई सिकाएको छन्, मान्छेको चेतना नै माओवादी नै सिकायो हो। माओवादीको डिजाइन अनुसार चाहिँ अरू अरू पार्टी चाहिँ चलेछ। अहिलेसम्म कुनै पार्टी नयाँ ढाँचा, नयाँ किसिमको डिजाइन कानुन चाहिँ कसैले बनाउन सकेको थिएन, अरूको नजरमा चाहिँ चलिराखेको थियो। तर माओवादी हुँदाखेरि उसैको डिजाइन चोरेर र उसैको डिजाइन निकालेर चाहिँ अहिले काम गरिरहेको।
वास्तवमा सिंहदरबारको अधिकार गाउँघरमा ल्याउने काम पनि नेकपा माओवादीले गरेको हामी पनि मान्छौँ यो कुरालाई। अब बागीरामजी, अन्त्यमा जाँदा जाँदै जनतालाई यहाँको आग्रह अनुरोध के छ र जुन चाहिँ तपाईँसँग निकटतम प्रतिद्वन्दीको रूपमा पराजित हुनुभएका दुईवटा दलहरू हुनुहुन्छ, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र, उहाँहरूलाई कसरी तपाईँले साथमा लिएर हिँड्नुहोला र जनतालाई आग्रह अनुरोध या यहाँले के भन्न चाहनुहुन्छ अन्त्यमा, के उहाँ जनतालाई तपाईँको के छ भन्नुपर्ने कुरा अन्त्यमा?
जनताहरू, मेरो वाडा नम्बर 6 को दाजुभाइ, दिदीबहिनी अथवा बुद्धिजीवी राजनीतिक दलका साथीहरूलाई के भन्न चाहन्छु भने, तपाईँहरूको जित नै मेरो जित भयो, उहाँहरूको विश्वासले नै आज मलाई जिताउनु भयो, बहुमतले जिताउनु भयो। अब उहाँहरूको सहयोग र मेरो सहयोगले नै हामीहरू काम गर्छौँ, त्यहाँ विकासको काम चाहिँ सबैको काँधमा काँध मिलाएर काम गर्छ। म चाहिँ कुनै पार्टीलाई, यो पार्टी त्यो पार्टी चाहिँ कसैलाई भन्दैन, अहिलेसम्म भनिराखेको पनि छैन म, किनभने हामीहरू मिलेर नै काम गरेछौँ। त्यसैले उहाँहरूको विश्वासले नै आज म यो ठाउँमा पुगेर उहाँहरूलाई के भन्न चाहन्छु भने, तपाईँहरूले चाहिँ विश्वासले जिताउनु भयो, धेरै धेरै खुसी लाग्यो। तपाईँको जित नै, तपाईँहरूको जित नै मेरो जित हो। अब तपाईँहरूको विकास नै हाम्रो विकास हो र भन्न चाहन्छु। अब एक्लैले त गर्न सकिँदैन, त्यसैले कुनै ठाउँमा विकास गर्नलाई पनि अरङ्ग अथवा कुनै ठाउँमा अडानले दिएपछि काम गर्न गाह्रो
हुन्छ। वास्तवमा सबैलाई मिलाएर लग्नुहोस्, हाम्रो शुभकामना छ, तपाईँको कार्यकाल सफल होस्, पुनः पनि यहाँलाई बधाई तथा शुभकामना दिन चाहन्छु। बागीरामजी, स्टुडियोसम्म आइदिनु भयो, आभार व्यक्त गर्छु, थ्याङ्क यू सो मच।
हजुरलाई पनि धेरै धेरै धन्यवाद र दिनेश एफएम परिवार का साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँहरूले पनि मलाई टाइम दिनुभयो र उहाँहरूको पनि टाइम
एक सहयोगको आशा गर्छु। थ्याङ्क यू सो मच भागीरामजी। आदरणीय श्रोता, आजको यो तातो बहसमा हामीले नवनिर्वाचित जनप्रतिनिधिको रूपमा चाहिँ वडा नम्बर 6 धनगढी उपमहानगरपालिकामा चाहिँ अध्यक्ष पदमा विजय प्राप्त गर्नुभएका नेकपा माओवादी केन्द्रका उम्मेद्वार जो चाहिँ अहिले अध्यक्ष बनिसक्नु भएको छ, भागीराम चौधरी हुनुहुन्थ्यो। भोलि हामी नयाँ व्यक्तिसँगको पुनः तातो बहस लिएर उपस्थित हुने बाचा गर्दै आजलाई कार्यक्रमबाट मनोवराज धानु पनि भोलिसम्मलाई बिदा माग्छु। अवस्था, नमस्कार।